الصالحين ويزع المستكبرين ويهلك ملوكهم ويستخلف آخرين والصلاة والسلام على رسول ثقلين محبوب رب المشرقين والمغربين جد الحسن والحسين نبينا سيدنا بالقاسم محمد الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرضين روحي وأرواحنا لتراب مقدم الفداء ولعنة الله على أعدائهم أجمعين بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي أما بعد فقد قال الله تعالى في كتاب الحكيم والقرآن المجيد يا أيها الذين آمنوا اصبروا وصابروا ورابطوا واتقوا الله لعلكم تفلحون صلاة بيت محمد وعلى آله عزیزان محترم آج 15 شعبان کا دن گزر گیا روز ولادت امام اور آپ سب کو بھی بہت بہت مبارک ہو اور یقیناً رات ہم نے سب نے جو عبادت کی خدا اس کو اپنی بارگاہ میں قبول فرمائے اور میں اپنی بندہ حقیر بھی مینجمنٹ کا جعفریان کا عادل صاحب کا یہاں کے ٹرسٹ کا اور بہت سارے لوگوں کا ظفر بھائی کا جے ڈی سی کا جنہوں نے بہرحال اپنا پورا تعاون اور کردار ادا کیا اس پروگرام کے لیے خدا ان دے مطال اپنی بارگاہ سے ان کو اجر کثیر عطا فرمائے اور یقیناً اس میں ہمارا کوئی کمال نہیں ہے خود امام چاہتے ہیں کہ ان کا ذکر ہو تو اس لیے امام نے ہمیں بلایا ہے اور امام چاہتے ہیں کہ اب لوگ ان کے لیے آمادہ ہوں تو یہ ماحول بن رہا ہے اور ضروری ہے کہ اب ہم آگے کی طرف بڑھیں پیچھے کی طرف نہ ہوں انڈیویجول یعنی انفرادی طور پہ بھی اور اجتماعی طور پر بھی اب ہم اپنی قوم کو آگے لے کے جائیں بہرحال وہ آپ کی محبت ہے کہ آپ نے اتنے دن مجھے تعامل کیا اور سنا اور انشاءاللہ خدا توفیق دے بہرحال صلواتیں پڑھ پڑھ کر تو ہم ملائکہ کو بلا لیتے ہیں آہ تو میرے کو میں تو کچھ بھی نہیں ہوں جو میں نہیں آؤں گا صلوات بھیجتے محمد والے میں نے پوری کوشش کی کہ میں کچھ بہانہ کر کے نکلوں ان سے مگر انہوں نے جو ہے وہ نکلنے کی جگہ جو ہے وہ بند کر دی نا ادھر ادھر سے تو بہرحال ایسا نہیں ہے کہ ہماری کوشش ہوتی ہے کہ بہرحال جہاں نوکری ہے وہاں پہنچے آدمی لیکن بہرحال ٹریولنگ کا اسکیجول ہوتا ہے بعض اوقات انسان پھنس بھی جاتا ہے مشکلات بھی ہو جاتی ہیں لیکن بہرحال جہاں پر وہ چاہتے ہیں ان کا ذکر ہو وہ پہنچا دیتے ہیں تو یہ بہت ضروری ہے کہ ہم جو اتنے دن ہم نے گفتگو کی جو سنا عزیزان محترم میں جانتا ہوں کہ آپ سب اپنے وقت کے امام سے محبت کرتے ہیں اور یقیناً یہ محبت ہے جو آپ کو کھینچ کے لائی ہوئی ہے اب جس زمانے میں ہم رہتے ہیں اگر ہم اس زمانے کو نہیں پہچانیں گے تو پھر ہم اپنے امام کو نہیں پہچان سکتے استاد پنایان کہتے ہیں کہ آخری امام کے بارے میں بہت کچھ زیادہ ہے نہیں یعنی تاریخ یعنی ظاہر ہے ولادت ہے غیبت صغرا ہے پھر غیبت کبرا ہے یعنی اور لائف نہیں ہے کیونکہ جب امام کی آپ کو پتہ ہے ولادت ہوئی کتنی سختی تھی کتنا پہرا تھا مگر امام کی ولادت ہوئی اس کے بعد امام کی ولادت کے بعد امام کو ملائکہ لے گئے یا امام کہیں بھی چلے گئے تو امام غیبت میں اور کئی روایات جو گیارہویں امام کے پاس امام کے صحابی آئے کہ آپ کے بعد امام کون ہوگا تو انہوں نے کہا کہ دیکھو پردہ ہٹاؤ بعض روایات میں وہ جو بچہ ہے عبادت کر رہا ہے وہ ہوگا بعض کو امام نے دکھایا بہت سارے لوگوں کو ایسی باتیں بتائیں کہ جنہوں نے آ کر پورا کیا امام نے کچھ چیزیں بتائیں کہ جو میرا جنازہ پڑھائے گا وہ میرا جانشین ہوگا جو تم سے وجوہات جو تم لے کر آؤ گے, جو تم لیٹر لے کر آؤ گے, ان کے جوابات جو تم سے مانگے گا وہ میرا نائب ہوگا. تو ایسے صحابی تھے کہ جب وہ آئے تو انہوں نے دیکھا کہ امام کے جو ہیں وہ چچا نماز پڑھا رہے ہیں, تو اب ان کو تھا کہ اگر یہ امام ہے وہ تو یہی کر رہے تھے. لیکن جیسے ہی انہوں نے آخر وقت میں دیکھا کہ پردہ ہٹا اور ایک 5 سال کا بچہ آیا اور اس نے اپنے چچا کو ہٹایا, کہا کہ میں زیادہ مستحق ہوں اس کام کے لیے, اور پھر اس صحابی سے جو اس کے سوالات تھے جوابات تھے لے لیا. یعنی یہ نشانیاں ہیں. اور اس کے بعد امام پھر غیبت صغرا, پھر نواب اربا, اور پھر اس کے بعد ایک خاص علماء فقہا سارے امام کے نائبین تھے. یہ سلسلہ آج تک جاری ہے. اب اسے اللہ نے خود مخفی رکھا ہوا ہے. مولا کائنات حضرت علی ابن ابی طالب علیہ السلام, امام فرماتے ہیں کہ خدا کی حجت روئے زمین پر ہونا ضروری ہے, ورنہ زمین پہ عذاب نازل ہو جائیں گے, زمین تمہیں نگل جائے گی. اب چاہے وہ حجت ظاہر ہو یا مخفی ہو, حجت ہے. اب یہ خدا کی حجت ہے. خدا نے اپنے باقی نمائندوں کو بھیجا ہر دور میں, انبیاء کو بھیجا, اولیاء کو بھیجا, آئمہ کو بھیجا. کیا سب لوگ ان کے دنیا میں آنے سے راضی تھے؟ کیا سب نے فوراً انبیاء کی نبوتوں کو قبول کر لیا, یا ان کے مقابلے میں کوئی کھڑا ہوا؟ پہلے نبی کو دیکھیں, حضرت آدم, کہا سجدہ کرو ابلیس کو, نہیں کیا سجدہ. کیوں نہیں کیا؟ مقابلے میں آیا, اپنے آپ کو بہتر سمجھا. اسی طرح حضرت نوح کے مقابلے میں کتنے لوگ آئے, 950 سال عبادت کرتے رہے, اپنا بیٹا بھی جو ہے وہ کشتی میں نہیں بیٹھ پایا. ہر نبی کے مقابلے میں طاغوتی نظام آتا گیا, بادشاہ آتے رہے. بڑے بڑے اس زمانے کے حضرت یوسف کے مقابلے میں وہ علماء یہودیوں کے آ گئے, کیونکہ ان کی بھی دکان چل رہی تھی. اب یہ جو اللہ کا نمائندہ آتا ہے, یہ لوگوں کو اپنی طرف نہیں بلاتا, یہ اللہ کی طرف بلاتا ہے. اب جو دوسرا شخص ہوتا ہے وہ لوگوں کو اپنی طرف بلاتا ہے. یہی ایک مقابلہ ہے. اسی وجہ سے اللہ نے ہمیشہ اپنا نمائندہ خود بھیجا ہے, وہ خالص للہ کے لیے کام کرتا ہے. ہم جس زمانے میں رہ رہے ہیں, کیا اس زمانے میں امام زمانہ کا کوئی دشمن نہیں ہے؟ یا ہمارے تو نہیں, ہمیں کیا پتا دشمن کون ہوتا ہے؟ دشمن کہتے کسے, ہمیں کیا پتا, ہمیں کیا دشمنی سے دشمن نہیں ہے, جو میں سب کوئی نہیں ہے دشمن. اچھا نہیں ہے تو کیا امام زمانہ آئیں گے, امام زمانہ کو کوئی رکاوٹ نہیں بنے گا, کوئی امام کو روکے گا نہیں؟ میرے جیسے چھوٹا سا طالب علم نے کہیں مجلس پڑھنے جانی ہو تو 6-4 لوگ کہتے ہیں بھائی ان کو کہاں پڑھوا رہے ہو, یہ تو تبلیغ کرنے آ گئے, یہ تو یوں کر دیں گے, یہ یوں کر دیں گے, یہ تو ویسے ہی ہر چیز پہ پابندی لگوا رہے ہیں. بھائی میں اپنے گھر سے تھوڑی کو قانون لے کر آیا ہوں, میں تو شریعت محمدی میں جو ہے وہی آپ کی خدمت میں پیش کر رہا ہوں. اللہم صلی علی محمد و آل محمد. اب میرے سے چھوٹے جیسے تعلیم سے کتنوں کو ٹینشن ہو رہی ہے. تو اب وہ جو اصل خدا کا نمائندہ ہے, جو قرآن کی حکومت لے کر آئے گا, اس کے مقابلے میں کوئی نہیں آئے گا. مسئلہ یہی ہے کہ ہماری شناخت زمانے کے لیے بہت امپورٹنٹ ہے. عزیزان محترم, ہمیں خواب و خیالوں میں رکھا گیا ہے, امام زمانہ آئیں گے, پرانا دور ہو جائے گا, سب ختم ہو جائے گا. کہاں ختم ہوگا, کیسے ختم ہوگا؟ یہ دور ترقی کر رہا ہے. امام زمانہ جب آئیں گے, انسانیت, بشریت اور کمال پہ جائے گی, اور ترقی کریں گے لوگ, اور لوگ ابھی بھی کر رہے ہیں. ابھی بھی امام جس کے سر پر اپنا دست شفقت رکھتے ہیں, وہ شخص ابھی بھی کمال کی طرف جا رہا ہے. اور یہی وجہ ہے کہ اگر یہ لوگ نہ ہوں تو پھر اس نظام کے لیے تیار کیسے کریں گے لوگوں کو؟ اگر ہر شخص کو اپنا خوف ہو، جان کا خوف ہو، مال کا خوف ہو، شہرت کا خوف ہو، تو پھر بات کون کرے گا؟ اب ہر کوئی خوف میں نا. دیکھیں قرآن جو ہے وہ ہدایت کی کتاب ہے. قرآن میں اللہ نے قصے جو بیان کیے ہیں، کہا میں احسن القصص بیان کر رہا ہوں تمہیں، یہ بہترین واقعے ہیں، عبرت حاصل کرو اس سے. ابھی جو واقعات ہیں اتنے انبیاء کے، کہ اتنا خوف ہے فرعون کا کہ حضرت موسیٰ نے کہا پروردگار جب میں جاؤں تو میری زبان میں طاقت دے. یعنی کتنا آپ سمجھ رہے ہیں اس زمانے کے اندر ایک ہیبت طاری ہے فرعون کی، وہ نبی ہے، صالحین ہے، کوئی مشکل نہیں ہے، مگر دعا کر رہا ہے پروردگار سے میرے بھائی کو میرا مددگار بنا. کیوں؟ ہیبت طاری ہے، خوف ہے. قرآن کہتا ہے کیا کیا فرعون نے، مردوں کو مار دیتا ہے، زندانوں میں ڈال دیتا ہے، بچوں کو مار دیتا ہے، عورتوں کو اسیر بنا لیتا ہے. فرعون کیا ہے؟ فرعون شخص ہے، فرعون نظام ہے، فرعونیت کا، فرعونیت کا نظام ہے. آج کیا ہے؟ آج ہمیں یوں نہیں پکڑا جاتا، آج ہمارے ذہن کو غلام بنایا جا رہا ہے. آج ان کو نہیں ہے کہ آج آپ کے ملک میں کوئی اٹیک کرے گا اور آپ کو جو ہے وہ قبضے میں لے لے گا، نہیں. اب پہلے انہوں نے حملے کیے ملکوں پہ، ملک تباہ ہو گئے، ان کا سٹرکچر تباہ ہو گیا. جب ان کا سٹرکچر تباہ ہو گیا تو اس کو بنانے میں ان کو بہت پیسہ لگ گیا، تو انہوں نے کہا نہیں، ایسا کام کریں کہ ان کے سٹرکچر کھڑے رہے اور ان کے لوگ ہمارے غلام ہو جائیں. یہ نظام انہوں نے بنایا. اب کیا کریں؟ اب کوئی ایسا کام کریں کہ یہ جوانوں کے ذہن ہمارے ہو جائے، یہ کھائیں پئیں ہماری مرضیوں سے، یہ سوچیں ہماری مرضیوں سے، یہ فیصلے کریں ہماری مرضیوں سے، اور ہیبت طاری کر دی. اپنے نمائندوں کو بھی بھیج دیا اطراف میں. آج آپ دیکھیں نا کہ آج ہمارے ذہن مفلوج ہے، ہم خود فیصلہ نہیں کر پاتے، ہم سے فیصلے کرائے جاتے ہیں. یہ ٹی وی میڈیا یہ کیا کر رہا ہے؟ یہ لاشعور کو ہٹ کرتا ہے. 60 سیکنڈ کا کمرشل 12 قسطوں کے ڈراموں سے زیادہ مہنگا ہوتا ہے. کیوں ہوتا ہے؟ ایک فریم اتنا مہم ہو، اس کے رنگ، اس میں روشنی، اس میں آواز اتنی مہم ہو کہ یہ 30-40 سیکنڈ میں کوئی پروڈکٹ دیکھے نا تو فوراً جا کر بازار سے خرید لے جا کے. ہر بڑے بڑے بل بورڈ، سائن، کیوں؟ گاڑیاں گزریں گی، ہر وقت دیکھیں گی، مجبور ہوگا. بچہ کیوں مجبور ہے؟ بچہ کیوں مجبور ہے؟ مجھے فلانی آئس کریم کھانی ہے، مجھے یہ پینا ہے، مجھے وہ کھانا ہے، مجھے یہ. کیوں؟ صبح شام اس کا لاشعور ہٹ ہو رہا ہے. اس طرح اس نے پوری دنیا کو اپنے قبضے میں کر لیا ہے. دنیا کی چند کمپنیاں ہیں جو 95% سے زیادہ دنیا کے میڈیا کو کنٹرول کر رہی ہیں. چند کمپنیاں ہیں بس. کون ہے؟ کیا کر رہا ہے؟ ایک ہی ایجنڈا ہے بس. دشمن اتنا مضبوط ہے کہ جب سب مل کر فیصلہ کرتے ہیں تو سب مل کے ایک ہی کام کرتے ہیں. یہی میرے مولا کائنات نے گلا دیا کہ مجھے اس طرف کے 10 دے دو. نہیں، تاریخ نہیں پڑھی ان لوگوں نے. کیوں کہا مولا نے؟ کیوں کہا؟ وہ باطل پہ ہوتے ہوئے باطل پہ ڈٹا ہوا ہے، اور تم حق پہ ہوتے ہوئے سوچتے ہو کہ میں کیا کروں. یہی تو وجہ تھی جو امام سے کہتے تھے مولا یہ کریں، مولا وہ کریں، مولا یہ. یعنی علی کے ہوتے ہوئے بھی علی کو جو ہے وہ نصیحتیں کر رہے ہیں جو کہ حق ہے، جو کہ مولا ہے، لیکن نہیں. यही मुश्किल है कि हमें, एक तो हमारा अपना दीन हमें समझ में नहीं आया आज तक, और कि हम हक पे हैं ये समझ में नहीं आया, फिर हमें शनाख्त नहीं हो पा रही कि हम जिस जमाने में हैं वो ट्रांस मॉडर्नाइजेशन का दौर है। ट्रांस मॉडर्नाइजेशन जहां मैन और मशीन कंबाइन हो रही है। आज आप अपने मोबाइल से क्या कहते हैं, मुझे यहां जाना है, सिरी आई वॉन्ट दिस, वो सब कुछ निकाल देती है आपके लिए, यानी एक मशीन 24 घंटे आपके साथ है। आपको एक कॉन्टैक्ट भी याद नहीं अपना, उसने 5000 कॉन्टैक्ट आपके सेव किए हुए हैं, यानी मशीन आपके साथ चल रही है। अब मोबाइल छोटा चिप आएगी, आपके फोन पे सब कुछ आ गया है। इस दौर में कि जहां टेक्नोलॉजी अपने उरूज पे जा रही है, ड्राइवर के बगैर गाड़ियां बन रही हैं, ड्राइवर लेस कार बन रही हैं, ऑटोमोबाइल इंडस्ट्रियां बड़ी बड़ी परेशान हैं, क्यों? क्योंकि कंप्यूटर व्हील्स पे आ गए हैं, कंप्यूटर व्हील पे आ गया है। सबसे बड़ी कंपनी बीएम, ऑडी, मर्सिडीज परेशान है, क्यों? क्योंकि टेस्ला गाड़ियां बना रही है, उसका मुकाबला अभी तक नहीं कर पाएगा आज का, अभी तक नहीं कर पा रहे वो गाड़ी कि जो बिजली से चलती है, ना आवाज़ है, ना अंदर मोटर है, ना कुछ है, 500 किलोमीटर चलती रहती है और विदाउट ड्राइवर चलती है। क्या हो गया इस पूरे सिस्टम में जहां दुनिया पता नहीं क्या क्या कर रही है? बहैसियत कौम हम क्या कर रहे हैं, हम क्या कर रहे हैं? अब बोलेंगे मौलाना साहब ये क्या बात हुई, ये हमने क्या करना है, हमारा क्या ताल्लुक है इससे, हमें तो गली के नुक्कड़ पे धमाल डालनी है ना, हमें तो यही करना है ना, हम तो बाबे इल्म के मानने वाले हैं, 13 रजब को धमाल डालेंगे और फिर बोलेंगे ये शरी धमाल है। नहीं, शरीयत कहां से आई, तुम्हारे घर से आई है या रसूल खुदा के घर से? कुछ बोलो तो बुरा लगता है। मोहन साहब थोड़ा ख्याल रख लिया करें। किसका ख्याल रखूं मैं इमाम जमाना का ख्याल रखूं या आपका ख्याल रखूं? नहीं, आप खुद सोचे ना कि हम क्या कर रहे हैं। भाई देखें, अगर कोई बलूचिस्तान में कल्चरल प्रोग्राम हो रहा हो और वहां पे कोई कल्चरल एक्टिविटी है तो मेरा क्या से ताल्लुक है भाई, मैं तो नहीं कह सकता। लेकिन जब आप उस इमाम के नाम पर के जो ये कहता हो या रब्बे ला युम्किनुल फरार मिन हकूमतिक, ए परवरदिगार तेरी हकूमत से तो फरार ही नहीं है, वो इमाम के रावी कहता है कि मैं खड़ा हुआ अरब के साथ, तो सब कह रहे थे कि हमने फलाने फलाने शख्स को पाया, तो कहता है कि मैंने अपनी जिंदगी में सबसे ज्यादा आबिद अली इब्ने अबी तालिब अलैहि सलाम को पाया, उसने बोला अल्लाहु सल्ली अला मुहम्मद व आले मुहम्मद, उसने बोला क्या, कहा मैं नगलिस्तान से गुजर रहा था तो मैंने देखा कि कोई शख्स सजदे में तड़प रहा है और ऐसे जैसे कोई इंसान दर्द की कैफियत में हो, मैं करीब गया तो देखा वो सजदे में तड़पने की वजह से गश खा के बेहोश, मैंने देखा तो वो मौलाए कायनात थे। मैं दौड़ता हुआ घर गया, मैंने दक्कुल बाब किया और हजरत सैयदा को बाखबर किया कि उनकी जान निकल गई है, तो अंदर से पैगाम आया ये तो अली की आदतों में से एक आदत है। वो अली जो इबादत करे और दूसरा इमाम कहे कि इबादत की हालत में तीर खींचना, क्योंकि मेरा बाबा इस कदर इबादत में मशगूल होता है उसे अतराफ का ध्यान नहीं होता। उस अली के नाम पर हम क्या कर रहे हैं, क्या है ये, मुझे आप बताएं ना। अब आप बोलेंगे मौसा मैं तो नहीं करता। भाई आप नहीं कर रहे तो कोई मार्स से मखलूक आ रही है, एलियंस आ रहे हैं, एलियंस कर रहे हैं यहां पे, आप, आपको कुछ करना है, आपको खुशी करनी है, मनकबत पढ़ें, वाह वाह करें, अच्छे कपड़े पहने, अच्छी चीजें दें, और अगर कुछ इमाम के लिए करना है तो कोई ऐसी चीज इल्मी काम करें जो गैर मजहब के लोग समझें कि मौलाए कायनात क्या थे। ऐसी चीज देना कि लोग देखें, हाँ ये उसका जश्न मना रहे हैं जो खाना काबा में आया था, ये जब आया था तो शैतान भी मायूस हो गया, लोग भी मायूस हो गए। लेकिन हम क्या कर रहे हैं भाई, आप सेवन में चलो कुछ हो रहा है तो वहां पे जाहिर है वहां हिंदू भी आ रहे हैं, दूसरे लोग भी आ रहे हैं, वो शायद हमारे इख्तियार से बात बाहर है, लेकिन आप यहां पे क्या कर रहे हैं। हमने कलंदर को भी खामखा करवा दिया, कलंदर पता नहीं क्या करते थे, किसने देखा, किसी को ये भी नहीं पता, वो अल्लाह के औलिया थे, वो आए लोगों को मुसलमान किया चले गए, अब हम उनके नाम पर पता नहीं क्या क्या कर रहे हैं, वो भी अपने मोहल्ले गली में आके खड़े होके क्या है ये, मुझे आप बताए ना क्या है ये। आएंगे इमाम जमाना 13 रजब के जश्न में, बुलाएंगे आप इमाम जमाना को, तो कौन रोकेगा, मुझे बताए ना कौन आप। लेकिन हो सकता है कि वो जो करने वाले मैं और आप ही हैं, हम अब उंगली उठाना बड़ा आसान है, अभी वो करते हैं, मैं और आप कर रहे हैं, हम एक दूसरे से समझाएं कि भाई दीन की असल शक्ल को सही रखो, कुछ करना है तो कम से कम दीन के नाम पे मत करो, करो अगर कुछ करना है, हम थोड़ी रोक सकते हैं दुनिया में लोग क्या क्या कर रहे हैं, लेकिन कम से हाँ रोकेंगे, ये याद रखिएगा, हम रोकेंगे, हम पूरी दुनिया को रोकेंगे, हम पूरी ताकत से रोकेंगे जब मेरा मौला आ जाएगा, रोकेंगे और तैयार है पूरी दुनिया को रोकने के लिए। याद रखिएगा, जिस दिन इज़्ने इलाही आया और ज़हूर की सदा आई, उस दिन अगर भाई भी शरीयत के बाहर हुआ तो वो भी वही कीमत देगा जो उसे देनी है। उस दिन कोई नहीं होगा, वो इमाम का फैसला आ गया, इमाम का हुक्म आ गया है, लेकिन जब तक इमाम नहीं है तो प्यार से समझा रहे हैं, भाई समझ जाओ, समझ जाओ प्यार से, अभी प्यार से समझाते रहेंगे हम, लेकिन जब ऊपर से हुज्जत तमाम हो जाएगी, मैं भी गलत कर रहा हूंगा, इमाम ने मुझे भी वही करना है, तो मैं इस्तिस्ना नहीं हूं, तो आप कम से कम दीन के नाम पे ना करें, कुछ और कर लें, आप अपने घर की दावत रख लें, आप मौला के नाम पर ना करें खुदा के लिए। यानी ये हम दुनिया को क्या दिखा रहे हैं, हम पूरी दुनिया को कहते हैं हमारी तौहीद सबसे ज्यादा मजबूत है, हमारे पास निजाम इमामत का जो है वो सिस्टम है, हमारे पास नहजुल बलागा है, अल्लाह अकबर, क्या है जी नहजुल बलागा, भाई मौलाना साहब क्या किताब है नहजुल बलागा, कुरान के बाद अगर कोई किताब है तो नहजुल बलागा है। अच्छा भाई पढ़ी कभी, नहीं मौलाना साहब, घर में है, हाँ है, रैक में रखी हुई है, जुल्म नहीं है, उस वक्त लोगों ने मौला पे जुल्म किया और अभी मैं क्या कर रहा हूं। लेकिन दूसरे पे उंगली उठाना बड़ा आसान है, लेकिन अपने लिए क्या कर रहा हूं मैं। देखिए जाने मोहतरम, मैं नहीं कहता कि आप खुदा ना खास्ता, नहीं, आप अच्छे हैं तभी आप सुन रहे हैं और आप चाहते हैं अच्छा होना और अच्छा होना, हर शख्स, मैं भी अच्छा होना चाहता हूं, मैं भी इसलिए अपने उस्ताद के दरसों में बैठता हूँ। शहीद मुतहरी कहते हैं कि जब हम हफ्ते बुध को दर्स देते थे इमाम खुमैनी का तो हमारी हड्डियाँ कांपती थी, हल्के हल्के जब दिन गुजरते जाते थे ना तो हम नॉर्मल हो जाते थे, और पीर आती थी तो हमें लगता था जैसे अब सब खाली हो गया है, फिर बुध आ जाती थी फिर दर्स सुनते थे, यानी तकरार होती थी, हमारी तरबियत होती रही। नहीं, हम सब चाहते हैं अच्छा, लेकिन मसला ये कि कोई जुर्रत नहीं कर रहा बात करने की मेंबर से। सर मसला सारा यही है कि मेंबर से अगर कोई बात करता है तो सबसे पहले एक तो उसके ऊपर कोई ना कोई स्टैंप लगती है, फिर उसके ऊपर खिलाफ काम होता है, उसके लिए प्रोपेगेंडा शुरू हो जाएगा, बाज़ औक़ात ट्रस्ट के ऊपर प्रेशर आ जाएगा कि इनको ना बुलाएं ये ना, इससे ज़्यादा और क्या होता है, मुझे आप बताएं क्या कर सकते हैं अब। लेकिन हम भी पहले से तैयार होकर घर से निकले हुए हैं, क्योंकि ये सारी चीज़ें देख रहे थे ना, बच्चे तो नहीं है बंदा, मतलब क्रिकेट तो नहीं खेलने गए हौजे के अंदर, सब चीज़ें देख रहे हैं, क्योंकि नुसरत इलाही शामिल हाल है, इसीलिए कोई परेशानी नहीं है अज़ीज़ान मोहतरम। क्यों? क्योंकि उस मौला के मानने वाले हैं कि जिसे गदीर खुम में लाखों ने कहा और बखिन बखिन करते रहे और फिर मदीना की गलियों में तनहा छोड़ दिया, मगर अली ने हक को नहीं छोड़ा, हक को नहीं छोड़ा। वो हमें क्या डर है? देखिए मरने के बाद की कहानी है ना सारी, तो मरने के बाद तो जन्नत और जहन्नम को तकसीम मेरे मौला कर रहे हैं, तो मुझे क्या परेशानी? वो मैंने कौन सा जिंदा रहना है, कितने साल जिंदा रहना है, मैंने मरना है। मरने के बाद मुझे आगे का पैकेज लेना था ना, तो मैंने आगे के पैकेज में अपनी बुकिंग कराई हुई है, बैरिया टाउन में नहीं कराई हुई मैंने। उधर प्लॉट यहां बुक करा रहे हैं, उधर का प्लॉट बुक कराइए, उधर के प्लॉट के लिए अपने अंदर वो कैफियत पैदा करनी पड़ेगी कि इमाम अंदर आने दे। जन्नत के दरवाजे पर रसूल खुदा हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, रसूल खुदा से हदीस है कि जन्नत के दरवाजे पर जब दक्कुल बाब किया जाएगा, जब हिलाया जाएगा, तो या अली की आवाजें आएंगी। अब अगर आज अली से ताल्लुकात अच्छे हुए तो फिर जन्नत में भी मामलात अच्छे रहेंगे, वरना घूमते रहे। तो आज आप अपने मौला को समझें, जाने मोहतरम अपने वक्त के इमाम को समझें, और हम अपने वक्त के इमाम के लिए, बहरहाल वक्त ज़्यादा, एक तो लेट बैठा हूँ, बहरहाल ज़्यादा वक्त भी हो गया है, और हमने दो रकात नमाज भी आज अदा करनी है, नमाज इस्तगासा इमाम ज़माना है, यकीनन आप लोग पढ़ते रहते होंगे, और वैसे भी नमाज पढ़नी चाहिए, कम से कम हफ्ते में एक आध दिन कोशिश किया करें ये नमाज पढ़ें, जो खाम मस्जिद जमकरान में पढ़ते हैं, मस्जिद सैला में पढ़ते हैं, ये नमाज जो है वो इमाम ज़माना से इस्तगासा की है, ये बहुत ज़रूरी है। देखिए इमाम से मिलने, इमाम से जुड़ने के लिए रबता बहुत मुहिम है, रबता। अब ये रबता कैसे होगा? पहली शर्त तो यही है कि मैं अपने इमाम से तवस्सुल करता रहूँ, इमाम से तवस्सुल रखूँ, दुआए तवस्सुल, दुआए नुतबा, कोई ना कोई एक रबता रखूँ। दूसरी जो मुहिम काम है वो अमले साले है, मैं नेक अमल अंजाम दूँ। आयतुल्ला शमसुद्दीन अपनी किताब में आगा दश्ती से ये वाक़ा नकल करते हैं कि वो करबला की ज़्यारत करते हुए जा रहे थे, तो नहर फुरात से किश्ती में सवार हुए नजफ की तरफ, तो देखा किश्ती में कुछ हिल्ला के लोग थे। थोड़ी देर किश्ती आगे बढ़ी तो वो कुछ लाओ लुआब की बातें करने लगे, कुछ इस तरह करने लगे, और एक शख्स उनमें से था, बाद में सब मिलकर उसका मजाक भी उड़ाने लगे, वाला बहुत बाअदब शख्स था, मगर बड़ी हैरत हुई कि फिर बाद में सब ने मिल के खाना खाया। फिर जब वो शख्स उतरा तो पानी ज़्यादा नहीं था, तो मैं भी उसके साथ चलता रहा, मैं उसके करीब गया, मैंने उसे पूछा क्या माजरा है, ये तुम्हारे कौन थे, तुम्हारा मजाक उड़ा रहे थे? कहा ये सब मेरे रिश्तेदार हैं, और मेरा वालिद का ताल्लुक जो है वो दूसरे फिरके से था, मगर मेरी वालदा का ताल्लुक शिया है, तो मैं क्योंकि अपनी वालदा के उस पर आ गया तो ये मेरा अक्सर मजाक उड़ाते रहते हैं। तो कहा क्या माजरा है? कहा कि मैं भी वैसे ही था, मगर मेरी वालदा ने कहा था कि कभी कोई मुश्किल में फंसो तो 12वें को याद करना, 12वां जिंदा है। तो मैंने ध्यान नहीं दिया, मेरा काम जो था वो जंगलात से तेल लेकर आना था, रोगन, तो मैं एक दिन गया और जिस बादा नशीनों कारवान के साथ होता था, तो मैं रास्ते में थोड़ी देर इस्तराहत के लिए लेटा, मेरी आंख लग गई और कारवान निकल गया। अब जब मेरी आंख खुली तो रात का अंधेरा, जंगल, तो मुझे खौफ आया कि कहीं कोई जानवर ना आ जाए, तो मैं जितनों को जानता था सबको पुकारा, कोई नहीं आया, कोई भी नहीं आया, तो मुझे एकदम मेरी वालदा की बात याद आई, तो मैंने 12वें को पुकारा, और मेरी माँ ने कहा था कि या कहना या अबा साहले अदरकनी। तो मैंने जैसे ही देखा तो अचानक से देखा कि एक शख्स सब्ज जो है वो शॉल लिए हुए मेरे करीब आ गया, तो मैंने कहा कि एकदम, तो कहा माम ने कहा कि हाँ हम हैं और तुम अपनी माँ के मज़हब पर पलट आओ। तो कहा कि चंद कदम चलोगे तो तुम एक गांव पहुँच जाओगे जहाँ पे सब शिया आबादी है। तो कहा मौला आप नहीं चलेंगे मेरे साथ? और कहा नहीं, हमें हर लम्हे हज़ारों लोग पुकार रहे हैं, हर लम्हे जो पुकारता जाता है। वो पहुँचा, वो वापस अपने जब शहर पहुँचा तो आयतुल्ला कज़विनी थे उनकी खिदमत में पहुँचा और उनको वाक़या बताया, तो तालीमात सीखी मज़हब की, फिर कहा कि मुझे कोई अमल बताएं कि मैं दोबारा इमाम ज़माना की ज़्यारत कर सकूं। तो कहा 40 हफ्ते हर शब जुम्मा करबला में इमाम हुसैन की ज़्यारत करो। कह रहा मैं जाता रहा, जब आखिरी हफ्ता आया तो शहर के अंदर दाखिल हो रहा था तो जो निगेबान थे वो दाखिल नहीं होने दे रहे थे, वो कुछ मांग रहे थे। तो ऐसे में मैं परेशान हुआ कि आखिरी हफ्ता है मुझे जाना है, तो मैंने वहीं देखा रश में मुझे इमाम ज़माना नज़र आए। मुझे इमाम नज़र आए तो मैं पीछे हटा रश से और मैंने तवस्सुल किया, इमाम आए और इमाम मुझे शहर के अंदर ले गए, मगर उसके बाद फिर मैं इमाम की ज़्यारत नहीं कर पाया। अज़ीज़ान मोहतरम, इमाम है, इसको महसूस करें, इसको महसूस करें। जब तक मैं और आप इस बात को महसूस नहीं करेंगे कि इमाम का वजूद है, और अगर ये वजूद ना होता तो दुनिया तबाह हो चुकी होती इस वक्त। खुद इमाम ज़माना खुद फरमाते हैं कि हम अगर तुम्हारे हालात से बाखबर ना हो तो दुश्मन तुम्हें जो है वो चीर फाड़। ये इमाम की निगाहें हैं, यही वजह है कि जिसका साहिब, जिसका मालिक होता है उसे कोई परेशानी नहीं होती है। तो आपका और मेरा मालिक जिंदा है, हमें किस चीज की परेशानी है, हमें किस चीज का खौफ है, हम किन चीजों से डरते हैं खामखा। खूब शिया, वो भी अहले बैत का शिया, वो भी अली का शिया, भाई जिसके इमाम की गर्दन प्यासी करबला में सर से जुदा कर दी जाए, तन से जुदा कर दी जाए, इससे बड़ी कोई परेशानी है, इससे बड़ी कोई मुसीबत है? मेरे आपके ऊपर तो कोई मुसीबत ही नहीं आई है, मैं परेशान किस बात का हूं? मुझे अपने आप को और अपने परवरदिगार से राबते को मजबूत करना है। ये जो दुनिया की मुश्किलात हैं, ये जो हमें आती रहती हैं, हमें दुआएं हैं, अहले बैत ने तालीम दी है, कोशिश करनी चाहिए, लेकिन मोमिन को घबराना नहीं चाहिए। ये घबराहटें, ये मुश्किलात, जो जरा सी मुश्किल आए तो वो फिर हम भागते हैं इधर उधर, जादू हो गया, ये हो गया, वो हो गया। एक तो हमारे ही सबसे ज़्यादा जादू होते हैं, आपकी सोच है, हमारे यहाँ सबसे ज़्यादा जादू होते हैं, हमारे ही सबसे ज़्यादा मौजे होते हैं, और उसके बाद सब कुछ होने के बाद ही हमारे ही मज़हब सबसे मुश्किल के अंदर है। ये अलमिया नहीं है, हमें ऐसा लगता है कि, मैं वहाँ भी कह रहा था कि हमें ऐसा लगता है कि आधी से ज़्यादा कौम जादू कर रही है और जो बची हुई है वो जादू के तासीर में बैठी हुई है। निज़ाम भी ऐसा बना दिया है ना, वो टीवी में भी बाबे आ रहे हैं, ये आ रहे हैं, आलिम आ रहा है, ये आ रहे हैं, वो आ रहे हैं, तो लोग फारे हैं जो बैठ के जादू करते हैं, मेरी समझ में नहीं आता। हमें भी खांसी हो जाए, कुछ हो जाए तो हम भी लोग कहते हैं मौसा आपके ऊपर जादू वादू हो गया लगता है। भाई नमाज रोज़ा पढ़ें, पाक साफ रहें, वज़ू की हालत में रहें, सदका खैरात करते रहें, बाकी बीमारी तो अल्लाह देता है इंसान को, देखने के लिए भी कि मेरी तरफ आता है कि नहीं आता, ये मुश्किल देता है मेरी तरफ आता है कि नहीं आता। ये शुक्र करें खुदा का कि अगर कोई मुश्किल आती है और मैं खुदा की बारगाह में जा रहा हूँ, इसका मतलब है खुदा मुझे अपनी तरफ बुलाना चाह रहा है, ये खुदा चाह रहा है कि मैं बोलूँ। अब ये जब मैं अपने परवरदिगार की तरफ आऊँगा तो ही तो समझ में आएगा कि उसका आखिरी नुमाइंदा है। मुझे क्या परेशानी, मुझे क्या मुश्किल। अज़ीज़ाने मोहतरम, इमाम का अगर वजूद ना होता, کچھ نہیں ہو سکتا تھا دنیا میں. گھبرائے نہیں، دشمن کچھ بھی کر لے کچھ نہیں کر سکتا، قرآن کے مقابلے میں نہیں آ سکتا. کچھ بھی کر لے، خدا نے وعدہ کیا ہے اور خدا اپنے وعدے سے پیچھے نہیں ہٹتا. بس فرق یہ ہے کہ میں کیا کر رہا ہوں. بس تاریخ جو بتا رہی ہے، اچھے بھی لوگ تھے، برے بھی لوگ تھے، یزیدی بھی تھے، کربلائی بھی تھے، اس امام کے ماننے والے تھے، اس امام کے مقابلے میں، یہ تاریخ ہے. میں کہاں کھڑا ہوں؟ امام ابھی ظاہر میں نہیں ہے تو میں کہاں ہوں؟ امام کی طرف ہوں کہیں اور ہوں؟ اور اگر آج میں نے پریکٹس نہیں کی تو یاد رکھیے گا، کل جب امام آئیں گے تو اتنا آسان نہیں ہے امام کی طرف جانا، اتنا آسان نہیں ہے. میں بتائیے بھی اس لیے میں آپ کو کوئی میٹھی میٹھی گولیاں کھلانے نہیں آیا یا میٹھے کیپسول کھلا دوں گے بس آپ نہیں نہیں بس نہیں. اجلان محترم، جب امام آئیں گے بہت سخت ہوگا. علامات جو ظہور کی علامات ہیں کہ جس کے اندر ایک آسمانی آواز ہے، اس کے اندر سفیانی کا، یمانی کا، خراسانی کا خروج ہے، اس کے اندر جو ہے وہ مدینہ کے پاس زمین دھس جائے گی، یہ کچھ علامات ظہور کی ہیں. قتل نفس شہید نفس زکیہ کو قتل کر دیا جائے گا، یہ ساری چیزیں ہوں گی. لیکن میں ان چیزوں کو دیکھوں گا یا نہیں دیکھوں گا؟ میں ان چیزوں کو سمجھ پاؤں گا کہ نہیں سمجھ پاؤں گا؟ اور وہ جو علامات ہیں آخری زمانے کی، وہ تو اچھی خاصی ہو گئی ہیں. مرد عورتوں جیسے ہو جائیں گی، عورتیں مرد جیسے ہو جائیں گے، گناہ گناہ نہیں رہے گا، برائی برائی نہیں رہے گی، طلاقیں بڑھ جائیں گی، یہ ہو جائے گا، وہ ہو جائے گا. دیکھیں نا، اب آج کل لوگ، آپ کسی کو نصیحت نہیں کر سکتے، آپ کسی کو امر بالمعروف نہیں کرو تو بھائی آپ کو کیا اپنا کام کرے کسی کو. آپ گھر کے اندر، مجھے کتنے لڑکوں نے کہا، خواتین کو بھی مشکلات ہیں، جو بیچاری حجاب کرتی ہیں ان کو گھر کے اندر مشکلات ہیں. وہ اپنے گھر میں، باپ کے گھر میں حجاب کر رہی ہے، شادی کر کے گئی ہے، شوہر جو ہے وہ کہہ رہا ہے نہیں حجاب کی ضرورت نہیں. کتنی مشکل ہے اس کے اوپر. آپ کو کیا پتا ایک با حجاب خاتون کا بال نظر آ جائے اس کو کتنی تکلیف ہوتی ہے؟ یہ آپ نہیں اس کو درک کر سکتے. جو پاسدار حدود الہی ہو اس کے لیے بڑا سخت ہے کہ نامحرم اسے دیکھے، لیکن ہمیں محسوس ہی نہیں ہوتا ان باتوں کو، ہمیں اثر ہی نہیں ہوتا کیونکہ ہم سخت دل ہو گئے ہیں ساری باتوں سے. کیوں میرا چوتھا امام روتا رہا کربلا کے بعد؟ جب پوچھا کہ سب سے بڑی مشکل کیا تھی، کہا ہائے شام، ہائے شام، ہائے شام. کیوں؟ کہا اہل بیت سادات بے پردہ بغیر چادر کے دربار میں کھڑے رہے. یہ مطلب یہ ہے، یہ سارے امام اسی پہ تو گریا. امام زمانہ بھی حضرت زینب سلام اللہ علیہ پر یہی ان کو گریا ہے، اپنی پھوپھی کے لیے سب سے زیادہ ان کو یہی مشکل ہے، لیکن ہمیں محسوس نہیں ہوتی یہ باتیں کیونکہ ہمیں عادت ہو گئی، آخری زمانہ اتنا آ گیا ہے. عزیزان محترم، ہم کب درک کریں گے ان چیزوں کو؟ کسی دنیا کے مذہب کے پاس اتنا بڑا پلیٹ فارم نہیں جتنا ہمارے پاس ہے کہ ہم امام کے نام پہ سب جمع ہوتے ہیں. ہمارے گھر میں بھی کوئی مر جائے تو بھی امام حسین کی مجلس ہے، ہمارے کسی کا سوئم ہو تو بھی امام حسین کی مجلس، دسواں ہو تو بھی امام حسین، چالیسواں ہو تو بھی امام حسین، برسی ہو تو بھی امام حسین، شادی ہو تو حدیث کے ساتھ، کچھ ہو تو حدیث. اتنا مذہب کا پلیٹ فارم، اتنا پیغام، لیکن کیا ہوا، کیا ہو رہا ہے؟ عمل نہیں ہے. دین، امام حسین السلام کہتے ہیں نا، دین تمہارے منہ میں رکھا ہوا نوالا ہے، جب تم پہ بنتی ہے نگل لیتے ہو. ایسی ہے نا. دیکھیں جو چیز غلط ہے، اگر میں خدا نہ خواستہ کر رہا ہوں تو میں یہ تو نہیں کہہ سکتا کہ یہ صحیح کر رہا ہوں. بھائی غلط تو ہے، میں نے بھی غلط کیا، غلط کیا، میں یہ تو نہیں کہوں گا یہ دین ہے. کم از کم اتنی تو جرت پیدا کروں میں، کم از کم میں جھوٹ تو نہ بولوں، بہتان تو نہ مانوں دین کے اوپر کہ یہ دین کا کام ہے، کم از کم یہ نہ کروں عزیزان محترم. اور اپنی فکر کروں، دوسروں کی طرف مت دیکھوں. میں انگلیاں اٹھانا آسان ہے، وہ یہ کر رہے ہیں، وہ یہ کر رہے ہیں، فلانا یہ کر رہا ہے، فلانا کر رہا ہے، کیوں؟ اور خدا کے لیے دیکھیں گندا پانی کیسے نکلتا ہے. کسی برتن میں گندا پانی ہے تو آپ یوں کر دیں نکل جائے گا، وہ اگر یوں نہیں کر سکتے تو اچھا پانی اندر انٹر کریں. خود بخود گندگی باہر آ جائے گی، ایک وقت آئے گا اچھا پانی رہ جائے گا. لیکن آپ چاہتے ہیں کہ اچھا پانی آئے اور ادھر سے ایک گندا پائپ بھی لگا ہوا ہے، تو کبھی اچھا ہوگا ٹینک؟ کبھی بھی نہیں ہوگا. تو کم از کم یہ جو چیزیں اندر گھس رہی ہیں ان کو روکیں. یہ جو مصیبت مارے ڈرامے ہیں ہمارے، یہ جو مشکلات ہیں، ان میں کیا ہو رہا ہے؟ کسی میں خدا ہے، کسی میں نماز ہے، کسی میں صبر کی تعلیم ہے. وہ اشفاق احمد، خدا ان کی مغفرت کرے، درجات بلند کرے، وہ لکھ کے چلے گئے یا ان کے بعد کو اچھے رائٹر لکھ گئے حکمت کی باتیں؟ ورنہ اس کے بعد اب کیا ہے؟ کچرا. جو لوگ رمضان کے پروگرام شوٹ کرتے ہیں، آپ کے کیمرے والے، پیچھے والے، اسی رمضان میں عید کا پروگرام شوٹ ہو رہا ہے مثلاً، عید کا پروگرام رمضان میں شوٹ ہوتا ہے جو عید پہ دکھاتا ہے، پیچھے شرابیں پی رہے ہیں بیٹھے ہوئے. ان کے کردار دیکھیں جو ٹی وی پر آ رہے ہیں آپ کے، اور آپ کو مذہب سکھا رہے ہیں وہ، اور جو ہماری نمائندگی کرتے ہیں جا کے. کم از کم اگر کچھ نہیں تو ظاہر تو اپنا دیکھ لو بھائی، ظاہر تو ہو کے پھر کم از کم تشیعوں کی نمائندگی مت کرو. اور جو بھی شخص ہے، کوئی اسکالر ہے، کوئی شخص ہے، کوئی نوحہ پڑھنے والا ہے، کوئی بھی شخص ہے، جو بھی جاتا ہے، اسے کم از کم پتا ہو ہاؤ ٹو ڈیل ود میڈیا. کچھ پڑھ لے، چار کتابیں کم از کم ٹی وی پہ جانے سے پہلے، کچھ کم از کم ڈاکومنٹریاں دیکھ لے. شوق ہو، ٹی وی نے فون کیا ہے، یوں چلے گئے، اس نے پتہ نہیں، اسے پتا تھا آپ سے کیا پوچھنا ہے. یہ ہر کوئی تھوڑی کیمرے کے سامنے جانے کے لائق ہے. ابھی رمضان آ رہا ہے، کیا ڈرامہ ہوتا ہے ہمارے ملک میں. اسلام کے نام پر روحانیت، رمضان، روح کی پرواز، اور کیا ہو رہا ہے وہاں پہ؟ چیزیں بٹ رہی ہیں، پھینکی جا رہی ہیں، اور ہم ہی ہیں نا. دیکھیں قوم ہے، آپ ان کو کیا قصوروار ٹھہراتے ہیں؟ میں اور آپ بیٹھے ہوئے خود جاتے ہیں، میں اور آپ بیٹھے ہوئے خود دیکھ رہے ہیں. رمضان عبادت کا مہینہ، قرآن کی تلاوت کا مہینہ، شب قدر کا مہینہ، اور ہم کیا کرتے ہیں؟ آپ پروگرام کریں، اچھا پروگرام کریں، قرآن کی تفسیر کا درس دیں، اور اچھی باتیں کریں، اخلاقی باتیں کریں، اور باتیں کریں، بہت ساری چیزیں کی جا سکتی ہیں. ایسا نہیں ہے کہ ٹی وی پہ پروگرام نہ کریں. علماء جائیں، لوگوں کو بتائیں، باتیں بتائیں، معاشرے کی اصلاح کریں. وہ ادھر ایک سارے سال جو ہیں وہ پتہ نہیں کیا کیا کرتی رہتی ہیں، اور ماں مولانا کے ساتھ وہ دوپٹہ پہن کے بیٹھی ہوئی ہیں، اور کیا ماشاءاللہ واہ 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 کر رہی ہیں وہ. مذاق نہیں ہے یہ دین کے ساتھ. اور نہیں، مسئلہ نہیں ہے. مسئلہ کیوں نہیں ہے؟ کیونکہ دین میرے گھر کا نہیں ہے. دین جس کے گھر کا تھا، جب یزید نے حلال کو حرام اور حرام کو حلال کیا، تو جس کے گھر کا دین تھا اسی نے مدینہ چھوڑا، اسی نے مدینہ چھوڑا، اسی نے چھ ماہ کا بچہ دیا، اسی نے دیا چھ ماہ. میں نے آپ نے تھوڑی دیا ہے کوئی، میں آپ تو بس وہ حضرت علی اصغر سے منت مانتے ہیں بس، اور کیا. بس ہمیں اور کیا کرنا ہے؟ ہمیں تو منت ماننی ہے بس. مجھے کیا کہ میرا امام حسین یہ مجھے پیغام دے رہا ہے. دیکھو، دین پر جب آنچ آئے تو چاہے کڑیل جوان علی اکبر ہو یا علی اصغر ہو، سب قربان کرنا ہے. یہ تھا، یہ تو ان کا کمال ہے. کہ آیت اللہ مصباح یزدی فرماتے ہیں کہ ان کے گھر کا یہ چھ ماہ کا بچہ ایسا ہے کہ جس سے بڑے بڑے اولیاء متصل ہوتے ہیں، تو ان کے گھر کا بڑا کیا ہوگا. یہ تو ان کا کمال ہے کہ جو ہمارے لیے دروازہ بن گیا باب الحوائج. لیکن میں نے، مجھے کوئی فرق نہیں پڑتا، مجھے کیا فرق پڑتا مجھے آپ بتائیں. میں تو آواز چلا جاؤں گا، میں نے کیا کرنا ہے؟ میں بھی چلا جاؤں گا، ابھی آپ بھی اپنے گھر چلے جائیں گے، آپ کی بھی زندگی، میری بھی زندگی. بہرحال میری تو نوکری یہی ہے، میں نے تو یہی کرنا ہے. جہاں بھی جانا ہے، جہاں بھی جائیے لوگوں کو خفا کیجئے. ہم نے تو یہی کرنا ہے، ہم نے لوگوں کو خفا کرنا ہے. جانے محترم، ہم نے تو ٹھانی ہوئی ہے کہ خوش نہ ہو کوئی ہم سے، क्योंकि अगर सब खुश हो जाए और सभी खुश कर रहे हैं तो फिर हमने क्या किया, हमने मुझे कहा, मेरी वाइफ ने मुझे बोला कि आप क्या पढ़ते रहते हैं भाई, नॉर्मल मौलवियों की तरह चार बातें करें, आराम से ज़िंदगी गुजारें, टेंशन में ज़िंदगी है आपकी, मुझे पता ही नहीं है कौन से सफ़र से आप वापस भी आएंगे या नहीं आएंगे। तो मैंने कहा भाई जिस मौला के लिए मैं घर से बाहर निकला हूँ, मुझे उनकी तालीम यही सिखाती है कि घर आओ ना आओ हमारे पास ज़रूर आना। अगर मुझे नॉर्मल ज़िंदगी गुजारनी थी तो मैंने MBA किया हुआ था, आज मैं भी किसी कंपनी का जनरल मैनेजर होता, लेकिन नहीं, मुझे तो देना है। जाने मोहतरम, मेरे लिए जो अभी के दौर का रोल मॉडल है वो 28 साल का मोहसिन हुज्जाजी है कि जिसने ये कहा कि मैं दो दफ़ा शहादत चाहता हूँ, एक ज़हूर से पहले एक ज़हूर के बाद। यानी ये किसी मतलब मैंने उलमा को नहीं सुना, वो जवान कह रहा है कि मैं दो दफा, वो कहता है मन बायत बेरम सरम बायत बेरे, मैं जाना चाहता हूं मेरा सर चला जाए मगर कोई एक हराम निगाह हरम की तरफ ना जाए, ना जाए, वो कहता है जाए। उसका ये काम तो उसने ये किया, हमारा काम इल्म फैलाना, हमारा काम रिसर्च करना, हमारा काम स्कूल सिस्टम बनाना, हमारा काम अच्छी यूनिवर्सिटी अच्छा हॉस्पिटल माशरे को साफ करना, ये हमारा काम है, हमारा ये काम है, हमसे ये तकाजा कर रहा है हमारा इमाम। तो मुझे खौफ कैसा, मसला यही है कि मैं पहले बताऊं, बातें बहरहाल बहुत से लोगों को बुरी लगती हैं जाने मोहतरम, लेकिन मेरा हदफ ना शख्स को कहना मकसद है, ना मैंने किसी शख्सियत के खिलाफ कहना मेरा मकसद है, ना किसी इदारे के खिलाफ मेरा कोई मकसद नहीं है, ना मेरा किसी से कोई प्रॉब्लम है। मैं आपको मयारात देने आया हूँ जो अहले बैत ने अता किए हैं, आप खुद फैसला करें कि ये सही है कि गलत है। आज मैं आपको लगता है हक की बात कर रहा हूँ, आप कहें बिस्मिल्ला, लेकिन कल मैं ख़राब बात करूँगा, आपके अंदर इतनी ताकत अक्ल शऊर हो कि आप कहें कि ये बात आप गलत कर रहे हैं। शख्सियत परस्ती नहीं चाहिए, नहीं चाहिए कि जी मौलाना नुसरत ने कहा, मौलाना नुसरत ने, मौलाना नुसरत कौन होते हैं, कुछ नहीं है, वो इमाम है वक्त का, हम सबका मकसद उसकी तरफ जाना है। अगर मैं आज आपको उनकी तरफ लेके जा रहा हूं तो बहुत अच्छी बात है, अगर मैं आपको अपनी तरफ ला रहा हूं तो इसका मतलब है मैं अपने नफ्स की तरबियत और अपने नफ्स की जो है वो पूजा कर रहा हूं, मुझे कुछ नहीं चाहिए। आप अपने घर में रहें, आप अपने इमाम से मोहब्बत करें और अपने इमाम की पैरवी करें, अपने घर को इमाम के इंतज़ार मुंतज़िर का घर बनाएं। खुदा तौफीक दे जिंदा रहे फिर आना होगा, लेकिन आज के बाद से आपकी सुई काउंटडाउन की स्टार्ट हो गई है, क्योंकि आपने मेरी बातें सुन ली हैं। अब आप अपने लिए खुद प्लानिंग करें कि अगले साल तक मैंने इमाम ज़माना के लिए क्या करना है, चाहे किताब पढ़नी है, चाहे लैंग्वेज सीखनी है, कोई कोर्स सीखना है, कोई हुनर सीखना है, कोई डिग्री लेनी है, कोई गली अच्छी करनी है, अपना कमरा तमीज से करना है, कुछ भी करना है, कोई भी आर्टिकल लिखना है, इंटरनेट पे चैनल बनाना है, कोई भी काम करना है, उसकी अभी से कोशिश शुरू कर। हर आदमी ने भी अगर एक कदम इमाम की तरफ बढ़ाया, आप यकीन करें ज़हूर जल्दी हो जाएगा। ज़हूर जाने मोहतरम, बहरहाल मैं इससे ज़्यादा आपको ज़हमत नहीं दूंगा, बहुत शुक्रिया फिर आपका। और अरल हम अभी नमाज़ पढ़ेंगे इंशाल्लाह, नमाज़ तो फरादा है, जमात से नहीं होती मुस्तैब नमाज़ें, लेकिन मैं पढ़ूंगा, आप पीछे ख़ुद अपनी नमाज साथ साथ पढ़ते रहें और अपनी ज़िंदगी में भी इस नमाज को कायम रखें। कम अज़ कम इमाम को याद करें, अपने घर में अपने कमरे में कोई एक वॉलपेपर, कोई एक पोस्टर, कोई मोबाइल पे कहीं पर कहीं या मेहदी अदरकनी अबा साले या इमाम ज़माना کوئی ایسی چیز لگائیں کہ آپ گھر میں داخل ہوں تو آپ کو آپ کا امام یاد آتا رہے. کوئی ایسا ظاہر میں بھی کام کریں اور باطن میں بھی امام کو یاد کریں. وہ چیز جو کہ آیت اللہ شمس الدین نے اپنی کتاب میں لکھی ہے اور اس سے ایک ولی کی امام زمانہ سے ملاقات میں بھی امام نے جس چیز کے اوپر بہت انسسٹ کیا ہے, بہت ساری چیزیں, ان میں سے ایک چیز نماز شب ہے کہ تہجد کی نماز پڑھو تاکہ اپنے امام کے قریب ہو سکو. تہجد کی نماز کسی کو دکھانے کے لیے نہیں ہوتی ہے, انسان چھپ کے پڑھتا ہے, کوئی بھی نہیں دیکھ رہا. تو ایسی بات اس وقت میں جب آپ اپنے امام کو یاد کریں گے, یقیناً آپ خالص اپنے دل سے تنہائی میں اپنے امام سے گفتگو کریں گے. اور یہ بہت ضروری ہے عزیزان محترم, امام کو یاد کریں. ایسے ایسے علماء گزرے ہیں کہ جن کے سینوں میں علم امام زمانہ نے اپنے سینے سے لگا کے دیا تھا. سید مہدی بحر العلوم کہ جن کا واقعہ میں پڑھ چکا ہوں کہ امام زمانہ نے خود ان کو سینے سے لگا کر علم عطا کیا. اور اس مقام پر کہ حج پہ گئے, اور زمانے میں لوگ جا رہے سواریوں پہ حج کرتے تھے تو کفر تھا, تو ایک سال وہیں رہ گئے حج پہ. اب جو آتا تھا چیزیں لے جاتا تھا, تو ان کے خادم نے کہا آپ اتنی بخشش سید کرتے رہتے ہیں, پیسے ختم ہو جائیں گے, ہم نے واپس بھی جانا ہے. ان کا کیا فرق پڑتا ہے جانے, یہ ہوا. تو ایسے میں دیکھا کہ خادم نے دیکھا کہ اچانک سے سید بھاگے اور دیکھا کہ کوئی گھوڑے پر سوار شخص آیا ہے, بڑے احترام سے اتارا پیچھے پیچھے, کہا میں نے آج تک اتنا اس طرح کبھی نہیں دیکھا تھا. لوگ سید سے ملنے آتے تھے مگر یہاں سید دو زانو ہو کر چپ کر کے بیٹھے ہوئے ہیں اور وہ عرب جوان کچھ کہہ رہا ہے. میں نے کوشش کی آنے کی, مجھے نہیں آنے دیا, اور پھر ویسے ہی آرام سے ادب سے چلے گئے. اور وہ جب گئے تو مجھے بلایا اور مجھے ایک حوالہ دیا, کہا جاؤ اور جا کر مکہ کے بازار میں فلانی جگہ دکان ہوگی, وہاں سے یہ حوالہ لے آنا. کہتا میں ڈھونڈتا ڈھونڈتا پہنچا, میں نے دیا تو اس نے کہا جتنی بوریاں لا سکتے ہو لے آؤ اور آ کر سکے پیسوں کے لے جاؤ. کہتا میں جتنا لا سکتا تھا لے گیا. اب میں یہ پریشان تھا کہ وہ شخص کون تھا جو آیا کہ جس نے حوالہ دیا, تو کہا میں کل جاؤں گا دکان والے سے پوچھوں گا یہ حوالہ کس کا تھا, یہ کون تھا. تو کہتا ہے میں جب گیا تو مجھے وہ دکان ہی نہ ملے, بازار میں ایسا لگتا تھا جیسے دکان غائب ہو گئی. میں واپس آیا تو سید نے مجھے کہا دکان ڈھونڈنے گئے تھے. میں نے کہا سید کون تھا جس کا حوالہ اور آپ اتنا احترام. کہا وقت کا امام تھا جو میرے پاس, یعنی یہ مقام تھے ان لوگوں کے, یہ کہانیاں نہیں ہیں. امام کے ساتھ میں نے پہلے بھی بتایا ایسے لوگ موجود ہیں, ابھی بھی لوگ موجود ہیں. یہ جو دنیا میں کام ہو رہا ہے یہ ایسے نہیں ہو رہا, کوئی ہے جو اس پورے کام کو ڈائریکٹ کر رہا ہے. یہ سب جو ہو رہا ہے, یہ جو آپ سن رہے ہیں, یہ آج اتنا زیادہ, پہلے بھی جیسے عرض کیا کہ امام زمانہ کے لیے اتنے سکون سے لوگ بیٹھ کے کون سنتے, ہمارے یہاں تو واہ 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 پبلک چلی گئی, بولے یہ مزے کی مجلس ہی نہیں ہو رہی بھائی ہم جا رہے ہیں. لیکن یہ جو آپ کو جس چیز نے بٹھائے رکھا ہے, اس کا مطلب ہے آپ کے دلوں کی تاریں کسی اور کے ہاتھ میں ہیں, کوئی اور ہے جو چاہتا ہے, کوئی اور ہے. جانے محترم آخری دن ہے, بہرحال روز ولادت گزر گیا, لیکن اپنی آنکھوں کو تھوڑا نم کریں اور تذکرہ کریں کہ جس کا خود میرا امام تذکرہ کرتا ہے, خود امام زمانہ کے جملے ہیں کہ جس مجلس میں حضرت عباس کا ذکر ہوتا ہے, حضرت عباس کا ذکر ہوتا ہے میں تشریف لاتا ہوں. عزیزان محترم میں نے بھی جان بوجھ کے یہ جملہ پڑھا, اور میں یہ چاہتا ہوں کہ امام زمانہ آئے آج. تو مولا ایک نگاہ ہم پر کیجیے, مولا یہاں دیکھیں لوگ آپ کے لیے منتظر ہیں, لوگ آپ کا انتظار کر رہے ہیں. یہ مائیں اپنے بچوں کو لے کر آئی ہیں آپ کی خاطر, یہ ایسے نہیں آئی ہیں. یہ بزرگ آپ کو دیکھتے دیکھتے ان کی آنکھیں جو ہیں وہ سفید ہوتی جا رہی ہیں, کب دیکھیں گے آپ کو. ہاں حضرت عباس کون ہے عباس؟ ارے وہ با وفا ہے کہ جس کے بھروسے پر مدینہ سے زینب چلی ہے, جس کے بھروسے پر سکینہ کو بڑا ناز ہے. کربلا پہنچ گیا, میں زیادہ نہیں پڑھوں گا, بس آپ نے رویا قبول ہو گیا, یقیناً میرا مولا وقت کا قبول کرے گا, یقیناً ہمیں کربلا کی زیارت نصیب ہوگی. ہاں زیادارن محترم, میں بہت تیزی سے قافلہ پہنچ گیا ہے, کربلا پہنچ گیا, سب شہید ہو گئے, آخری وقت آ گیا. اب یہ عباس جانتا ہے کہ وہ کتنا بیتاب ہے, وہ کتنا بیتاب ہے اور شہید ہونا چاہتا ہے, مگر اجازت نہیں مل رہی ہے. جب بھی جائے تو ایک سوال ملتا ہے, عباس تم تو ہمارے لشکر کے سردار ہو, تم تو سپہ سالار ہو, تم اب عباس کیا کرے, کیسے جائے, بھئی مولا کو کچھ کہہ بھی نہیں سکتا. اللہ اکبر, ارے وہ چھوٹی سی بچی آئی, کہا چچا پانی لے آئیے. اب جب یہ سنا نا تو خوشی ہوئی کہ اب کچھ ہو جائے گا. اب جب اس بچی نے اپنے بابا کی طرف بڑھی, کہا بابا بھائی چھوٹے کو پانی چاہیے. اب علماء بیان کرتے ہیں, اب کہتے ہیں کہ شاید امام نے یہ کہا ہو کہ بیٹا تمہیں اپنے بھائی کے لیے پانی چاہیے, یہ میرا بھائی گیا تو واپس نہیں آئے گا. ہاں زادارن محترم, عباس گئے, عباس لڑے, پانی لیا, عباس واپس آئے, ایک تیر خیمشک میں لگا, پانی بہہ گیا, عباس نے بھی اپنے آپ کو موڑ لیا. ہاں پھر آنکھ زخمی, ہاں دایاں بازو بایاں بازو, سر پر گز لگا, نہ جانے کس طرح عباس زین سے زمین پر آیا اور وہیں پھکارا. اب جب میرے مولا پہنچے ہیں نا تو میرے مولا نے کیا کہا, اب خون صاف کر رہے ہیں, نہ جانے اپنے زانو میں بٹھایا ہوا ہے, اب بھائی بھائی سے بات کر رہا ہے یا مولا سے وہ عباس بات کر رہے ہیں, مجھے نہیں پتا. ہاں علماء بیان کرتے ہیں غازی عباس نے کچھ وصیتیں کی ہیں, ان میں سے ایک تھی کہ میرے بدن کو خیموں میں مت لے کے جائیے گا. اب علماء بیان کرتے ہیں نہ جانے کیا وجوہات تھیں, شاید عباس با وفا تھے, نہیں چاہتے تھے کہ پانی کے بغیر جاؤں, لیکن نہیں, بعض علماء کہتے ہیں ارے عباس جانتے تھے کہ میرا مولا میرا حسین صبح سے لاشیں اٹھا اٹھا تھک گیا ہے, اب میرا بھی بدن لے کے جائیں گے. پردگار امام زمانہ کے ظہور میں تاجیل عطا فرما, ہمیں ان کے ناصروں ان کے مددگاروں میں شمار فرما, جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما, جو بے روزگار ہیں اس کے حلال عطا فرما, جو برسر روزگار ہیں اس میں ترقی اور کشادگی عطا فرما. پردگار ہم نے بہرحال یہ جو آنسو بہائے ہیں اس کا ہمارا حاصل ہدف البتہ ایام شعبان کے ہیں, لیکن ہم بس یہی چاہتے تھے کہ ہمارا مولا ہماری طرف نگاہ کرے, اور یقیناً یہ آنسو روز قیامت میں ہماری شفاعت کا باعث بنے. پردگار ہم سب کو اپنی بارگاہ میں قبول و مقبول فرما, جس جس نے بھی اس کار خیر میں اپنی خدمت کی ہے, جعفریان پاکستان میں, ٹرسٹ نے, جو بھی باقی لوگ ہمارے خدمت کرتے رہے, جے ڈی سی نے, اور جو بھی لوگ ہیں رضویہ کی ٹرسٹ کے بھی سارے جوان جو ہیں وہ ان کاموں میں, یہ خاص طور پہ شیعہ ٹی وی وزڈم گیٹ وے والے, جو اور بھی لوگ جو اپنا کردار اس کام میں ادا کرتے رہے, پردگار ان سب کو امام زمانہ کے صدقے میں اجر کثیر عطا فرما. جہاں جہاں بھی جو ہے وہ جشن ہو رہے ہیں, مجالس ہو رہی ہیں, اگر کسی کی یا جو بھی پروگرام ہے, پردگار ان سب جگہوں کی حفاظت فرما. پردگار مسلمان جہاں بھی ان کی جان مال عزت آبرو کی حفاظت فرما. پردگار جو ہم نے ان دنوں میں سنا ہے کہا ہے, ہمیں اس پر عمل کرنے کی توفیق عطا فرما. ہمیں آپس میں خاص طور پہ مومنین میں آپس میں محبت اور اتفاق عطا فرما. ہم سب کو مل کر اپنے اختلافات کو ختم کر کر اپنے وقت کے امام کے لیے زندہ رہنے کی توفیق عطا فرما. پردگار ہمارے ملک پاکستان کو عزت اور استحکام عطا فرما, اس کو ترقی عطا فرما, اس کے دشمنوں کو نیست و نابود فرما, ہمارے حکمرانوں کو ہدایت عطا فرما. پردگار جہاں بھی جو بھی مسلمان ہے اس کی جان مال عزت آبرو کی حفاظت فرما. ہماری ماؤں بہنوں کے سروں کے پردوں کو سلامت رکھ. ہماری ماؤں بہنوں کو حضرت سیدہ حضرت زینب سلام اللہ علیہ کی سیرت پر عمل کرنے کی توفیق عطا فرما. ہمارے جوانوں کو امام زمانہ کی لیے علم عمل اور ہر چیز کی توفیق عطا فرما. ہم سب کو بہترین طریقے سے خدا کی عبادت کرنے کی توفیق عطا فرما، ہمارے گھروں کو قرآن کی تلاوت سے منور فرما. بہت سارے لوگ بیمار ہیں، ظاہرین میں حاضرین میں بھی بیمار ہیں، لوگوں نے کہا بھی ہے، جو بھی بیمار ہے ان سب کو بیمار کربلا کے صدقے شفا کاملہ اور عاجلہ عطا فرما. ہمارے جوان اسیر ہیں، بے گناہ اسیر ہیں، اور جو بھی دنیا میں جہاں جہاں اسیر ہے، شیخ زکزکی نائجیریا میں اسیر ہیں، پروردگار اسیران کوفہ اور شام کے صدقے میں انہیں جلد سے جلد رہائی عطا فرما. علماء حقہ جو بھی ہمارے مراجعین کرام ہیں، جتنے بزرگان ہیں، جو بھی جہاں دین کی خدمت کر رہا ہے، پروردگار ان سب کی توفیقات میں اضافہ فرما. پروردگار ہمیں کوئی غم نہ دے سوائے غم حسین کے. اللہ مرزقنا زیارت الحسین فی الدنیا و شفاعتہ فی الآخرہ. صلوات بھیجتے محمد و آل محمد.